है कि अगर आप वो आप नहीं कैलकुलेट या टैक्स नहीं लगाएंगे तो हम इनकम टैक्स के ऊपर जो फाइलर्स हैं उनके ऊपर यहाँ से डिडक्ट करेंगे. तो अब सिस्टम ये बन गया है कि सूबे जो है वो खुद बताते हैं कि इस साहब ने या जो भी ये ओनर है लैंड का उन्होंने ये टैक्स अदा किया है वो यहाँ पर अकाउंट फोर होता है इनकम टैक्स की जब कैलकुलेशन होती है एफटीआर में. तो ये उस पाकिस्तान बढ़ रहा है और ये इसी हुकूमत ने किया है.
अच्छा एक आखिरी सवाल आपसे ये है कि आपके जो क्रिटिक्स हैं वो ये कहते हैं कि ये आईएमएफ का बजट है, आप क्या कहेंगे इस बारे में?
बिल्कुल आईएमएफ का बजट नहीं है जी. आईएमएफ के जो इकदाम हैं या जो वो उनकी सोच और फिक्र है वो बेसिकली एक्सटर्नल इंटरनल बैलेंस के साथ उनका ताल्लुक होता है ज्यादातर. और जो आपके स्ट्रक्चर बेंचमार्क्स हैं आईएमएफ के एग्रीमेंट में वो मॉनिटर होते हैं. उनकी लिस्ट आप निकाल लीजिएगा और मुझे आप बता दें कि स्ट्रक्चर बेंचमार्क्स का जो बजट में अंदी है वो किस सेक्शन में दिया गया है या किस हवाले से दिया गया है, तो मैं आपकी बात मान लूंगा. हवाई बातें हैं जी साहब, ये एक पॉलिटिकल पॉइंट स्कोरिंग का अनफॉर्चुनेटली हमारे मीडिया वाले भी जो है वो मेहनत नहीं करते हैं, कोई ढंग की बात बता नहीं सकते. सिर्फ ये है कि अपना जो है ना एक सियासी रंग चलाने के लिए उसको कहते हैं जी मारे गए लूट के पीट के. और जैसे ही आप उनको पूछें जैसे मैंने आपसे भी गुजारिश की है कि जरा दो चार शिकों पे मेरे साथ गुफ्तगू करें तो फिर कहानी और क्योर हो जाती है. तो आई होप कि मैंने आपके सवालों का जवाब दे सका अच्छी तरह.
बहुत शुक्रिया आपका दानिश रजी साहब, आपको जाना है, मैं आपका इंतहाई शुक्रगुजार हूँ. हमारे साथ इस वक्त टेलीफोन लाइन पर मौजूद हैं मोहतरमा राबिया सुल्तान साहबा जो फार्मर्स एसोसिएशन से ताल्लुक रखती हैं, और फैसल बारी साहब जो सीईओ और सीनियर रिसर्चर फेलो हैं इंस्टीट्यूट ऑफ डेवलपमेंट एंड इकोनॉमिक अल्टरनेटिव्स IDEAS के. राबिया सुल्तान साहबा, मेरा पहला सवाल आपसे ये है कि पाकिस्तान बुनियादी तौर पर एक ज़राई मुल्क है और उस मुल्क में ज़राअत को ज़्यादा से ज़्यादा अहमियत दी जानी चाहिए. इस बजट में जो टेक्सटाइल मशीनरी है उसकी दरामद पर भी ड्यूटी कम की गई है और कुछ और छूट भी दी गई है. आप क्या समझती हैं कि एग्रीकल्चर कम्युनिटी को इससे फ़ायदा होगा?
बहुत शुक्रिया जाफरी साहब आपका कि आपने बजट के ऊपर ये बहस का इनेकाद किया. देखिए बजट तो अब महज एक कागजी कार्रवाई रह गई है. पिछले कई सालों से हुकूमतें आती हैं, बजट अनाउंस करती हैं और आधा वो इम्प्लीमेंट होता है या कितना इम्प्लीमेंट होता है अगले साल वो उसकी कोई एनालिसिस भी नहीं करता कि क्यों इम्प्लीमेंट नहीं हुआ. तो मतलब ये तो एक महज एक फॉर्मेलिटी रह गई है. बहरहाल अगर हम इस फॉर्मेलिटी पे भी हमने बात करनी है क्योंकि एक ये डॉक्यूमेंट है जो कि पार्लियामेंट से पेश किया गया है
जी.
तो ज़रात जैसे आपने बजा फरमाया कि हमारी रीढ़ की हड्डी है और जिस खत्ते में हम हैं हमारी जो GDP की कॉन्ट्रीब्यूशन ज़रात से है लेकिन और एक इंजन ऑफ ग्रोथ भी इसको इकोनॉमिस्ट कहते हैं कि जी इंजन ऑफ ग्रोथ भी है. लेकिन हमने ये देखा इस बजट में भी क्योंकि ये अहम बजट इसलिए था एक काश्तकार के लिए कि उसको इस दफा चावल की कीमत सही नहीं मिली, कपास की कीमत सही नहीं मिली, गन्ने की कीमत भी, और फिर जो वीट प्रोक्योरमेंट थी जो हुकूमत के दावे थे कि हम इतने मिलियन टन वीट प्रोक्योर करेंगे उन्होंने अपनी प्रोक्योरमेंट वक्त से पहले खत्म कर दी और उस टारगेट को उन्होंने अचीव नहीं किया. तो जब इस पर्सपेक्टिव में आप इस बजट को देखते हैं गो के एक दो इसमें अच्छी चीजें भी हैं लेकिन जो डायरेक्ट काश्तकार को मैं समझती हूँ कि जो फायदा पहुँचना चाहिए था क्योंकि उन्होंने राइस मिल्स को तो एक प्रपोज किए कि एग्जेम्पशन उनको देंगे तो व्हाई जस्ट राइस मिलर, व्हाई नॉट द वैल्यू चेन जिसमें ग्रोअर भी आता है और ग्रोअर को भी इंटरनेशनल सिनेरियो में कम कीमत मिली और उसके पास उसको भी नुकसान हुआ. तो जब आप सिर्फ एक एस्पेक्ट को फैसिलिटेट करते हैं तो फिर आप बाकी सबको अगर छोड़ जाते हैं तो फिर काश्तकार के जहन में कई सवालात उभरते. इसी तरह जो कपास का काश्तकार था उसको कीमत कम मिली और उसका जो है अखराजात पूरे नहीं हुए जो उसने खर्च किया था तो उसके लिए भी कोई इस बजट में किसी किस्म की ना मरात है ना उसकी उस नुकसान का अजाले का जिक्र है. जब हम बात करते हैं जो मजमूई तौर पे ये बजट है ये ज्यादातर एग्री प्रोसेसिंग को फेवर कर रहा है, चाहे वो हलाल मीट इंडस्ट्री हो, चाहे वो आपकी ये फूड प्रोसेसिंग इंडस्ट्री हो क्योंकि कूल चेन के लिए टैक्स हॉलिडे का जिक्र किया गया है, या वेयर हाउसिंग फैसिलिटी के लिए टैक्स हॉलीडे का जिक्र किया गया है, तो ये बड़ी अच्छी बात है, बहुत अच्छा कदम है। लेकिन जो इस सब चीज को पैदा कर रहा है, जो ग्रोअर है, उसके लिए कोई डायरेक्ट मरात या सब्सिडी या कोई उसको कोई इंसेंटिवाइज नहीं किया गया, तो फिर ये बजट काश्तकार के लिए इतना मैं समझती हूँ कि फायदेमंद उसको नजर नहीं आ रहा।
अच्छा, हमारे साथ रहिएगा, हम असल में ट्राई कर रहे हैं फैसल बारी साहब को, जो एक माहिर इक्तसादियात है, उनका नंबर नहीं मिल रहा है, दूसरे सिस्टम पर भी हमारे प्रोड्यूसर उनको ट्राई कर रहे हैं, अगर वो मिल जाते हैं तो। लेकिन द मीन टाइम आप ये बताइए कि जो मजमूई तौर पर बजट में रियायतें दी गई हैं एग्रीकल्चर सेक्टर को, आप उससे किस हद तक मुतमईन हैं?
देखिए, जैसे कि मैंने अभी अपनी अर्ज ये किया कि ये जो जो एग्रीकल्चर सेक्टर को जितनी इम्पोर्टेंस दी जानी चाहिए और जितनी जितना उसका हक है, उस हिसाब से काश्तकार और फार्मर्स एसोसिएट समझते हैं कि वो इम्पोर्टेंस नहीं दी गई। अब वाटर सेक्टर में अगर आप देखें ना, पानी ज़राअत के लिए बहुत बुनियादी इनपुट है। अब हम हर बजट में एक रकम सुनते हैं कि जी भाषा के लिए मुख्तस कर दी गई है। अब पिछले 8-9 साल से ये ड्रामा चल रहा है भाषा का, और वो उसकी एक ईंट अभी तक जो है वो वहां नहीं रखी गई है, सिर्फ तख्तियां हमें नजर आती हैं। तो जो कालाबाग डैम का इस बजट में कोई जिक्र ही नहीं है। तो मतलब जब हमारी हुकूमती तरजीहात यकदम इस तरीके से बदल जाती हैं कि जी उसका जिक्र भी नहीं है, उसके लिए ना कोई पैसे है ना कोई हिस्सा है, और भाषा के लिए आपने 21 बिलियन या कितने उन्होंने इसके लिए मुख्तस किए हैं, तो वहाँ तो काम अभी हो नहीं रहा, वहाँ तो बड़े मसाइल हैं। तो ये सिर्फ कागज स्याह करने के लिए आपने कहा जी हमने एलोकेट कर दिया है। एक इन्होंने सोलर ट्यूबवेल्स का ये जो 12.5 एकड़ तक जो काश्तकार है जिनकी मिल्कियत 12.5 एकड़ तक है, उनको सोलर ट्यूबवेल्स की इन्होंने इंटरेस्ट फ्री उनको लोन देने का जिक्र किया है। लेकिन इसमें भी मैं समझती हूँ कि ये बहुत अच्छी बात है, लेकिन जो उसकी अफादियत है जितनी, वो अभी भी ये बड़ा एक डिबेटेबल है। लेकिन चले, एटलीस्ट ये हुकूमत ने इस चीज को पानी की कमी का एहसास करते हुए ये एक प्रोजेक्ट इसके बारे में किया है, तो ये एक अच्छी बात है। लेकिन जैसे जो हमारे खाले पक्के करने की एक स्कीम थी, उसके ऊपर भी इस दफा हुकूमत ने मेरा ख्याल से कोई खास उसके ऊपर तवज्जो नहीं की, या उनकी तरजीहात में ये शामिल नहीं है। अच्छा, फिर लोकल और इम्पोर्टेड मशीनरी पे इन्होंने सेल्स टैक्स कम किया है। तो जब हम फार्म मैकेनाइजेशन की बात करते हैं, तो इसको कम करने की बजाय काश्तकार समझता है इसको आप खत्म करें, ताकि जो अच्छी मशीनरी है, जो अगर कोई बाहर से इम्पोर्ट करना चाहता है तो वो बगैर इसके इम्पोर्ट करे, ताकि मतलब इवेंचुअली ये वो चीजें हैं जिससे काश्तकार को फायदा होता है। आपने प्रोसेसिंग पे तो बहुत फायदे छूट दे दिए, मुर्गी और अंडे और वो, क्योंकि उसमें हमारे वेस्टेड इंटरेस्ट भी है उस सनत में, तो उसको हमने बहुत छूट दी है। लेकिन डायरेक्ट फार्मर को कोई ऐसा रिलीफ इसमें नहीं मिल रही, जो पिछले पूरे साल की उसकी खरीफ और रबी की फसलों में उसको नुकसान हुआ है, वो कहीं वो साइलेंट है, वो ये बजट उसके बारे में कोई बात नहीं कर रहा।
बहुत शुक्रिया आपका मोहतरमा राबिया सुल्तान साहिबा, आपने बताया, और बहसियत तो एक हाउस वाइफ की और एक आम शहरी की आप ये समझती हैं कि ये बजट जो है मजमूई तौर पर क्या मुल्क के लिए बेहतर होगा या बेहतर नहीं होगा?
देखिए, इस बजट की अफादियत या इस बजट के सारी चीजें इररिलेवेंट इसलिए हो जाती हैं कि इस मुल्क में हर 15 दिन या 20 दिन के बाद जैसी पेट्रोल और डीजल की कीमत बढ़ती है, तो हर चीज की कीमत, सब्जी गोश्त, जब आप हाउस वाइफ की बात करते हैं तो जो बेसिक किचन आइटम्स है उनकी कीमतें बढ़ जाती हैं। तो ये बजट जो है एक माइक्रो लेवल पे यानी हाउस होल्ड लेवल पे तो ये बेमायनी हो जाता है, क्योंकि वो सब पेट्रोल बढ़ता है और वो हर चीज उससे बढ़ जाती है। तो उस हिसाब उस कॉन्टेक्स्ट में तो ये बजट इतने इसकी कोई मतलब ये तो बहुत इसकी इम्पोर्टेंस नहीं है। लेकिन जो ओवरऑल टारगेट्स और ओवरऑल जो हकूमती जो उन्होंने अपने रखे हुए होते हैं, अहदाफ जो रखे हुए होते हैं, وہ بھی پچھلے سال کے اہداف بھی نہیں میٹ ہوئے اس دفعہ, تو اب اس سال کا جو بجٹ ہے ابھی اگلے سال پاتا, لیکن ہم اس فور ایشو کو ابھی تک نہیں میرا خیال سے ایڈریس کر پاتے. یہ ایک محض نشستن گفتن درخواستن والی اب ایک ایکسرسائز رہ گئی ہے اور اس سے کوئی حاصل ہوتا نظر نہیں آ رہا. مطلب
بہت شکریہ
کئی سال سے یہ کھیل
رابعہ سلطان صاحب. اور سامعین اب ہم چلیں گے اپنے اگلے موضوع کی جانب. ہمارے ساتھ ٹیلی فون لائن پر موجود ہیں کراچی سے محترمہ زہرہ یوسف صاحبہ جو پاکستان ہیومن رائٹس کمیشن کی سربراہ ہیں, ان سے ہم گفتگو کریں گے کہ انہوں نے جو بات پہلے آپ سے کچھ دن پہلے کہی تھی کہ سول سوسائٹی کی طرف سے کہ کراچی میں خاص طور پر سول سوسائٹی جو ہے وہ کنسرن ہے حالات کے بارے میں. لیکن اس سے پہلے ہم ایک بریک لیں گے, ایک اسٹیشن آئی ڈی کے بعد محترمہ زہرہ یوسف صاحبہ سے گفتگو کریں گے.
واٹس اپ پاکستان, کیا سین ہے پاکستان, جانیے facebook.com/voaurdu یا twitter.com/urduvoa. ہم سے رابطہ کیجیے urduvoa.com پر. واٹس اپ پاکستان, کیا سین ہے پاکستان, urduvoa.com.
زہرہ یوسف صاحبہ, یہ فرمائیے کہ آپ نے پروین رحمان کے حوالے سے جو باتیں کی ہیں اور سول سوسائٹی کی جانب سے جس تشویش کا اظہار کیا ہے, کیا ڈیولپمنٹ ہے اس میں, کیا صورتحال ہے, گورنمنٹ کیا کر رہی ہے اور آپ کس حد تک گورنمنٹ کے اقدامات سے مطمئن ہیں؟
دیکھیے, پروین رحمان کا قتل ہوا مارچ 2013 میں, تو اس کے دوسرے ہی دن پولیس نے ان کے کہنے کے مطابق مقابلے میں ایک شخص ساری جلال کو ہلاک کیا انکاؤنٹر میں اور کہا کہ یہ طالبان کا اس سے تعلق تھا اور یہی شخص جو کانسلر تھا, انہوں نے کچھ سسٹم کے جو بلٹس تھے وہ میچ کرنے کی کوشش کیا. مگر ہم پولیس کے انویسٹیگیشن اور کنکلوژن سے بالکل مطمئن نہیں تھے. تو ہیومن رائٹس کمیشن آف پاکستان اور ہندی پائلٹ پروجیکٹ اور دیگر سول سوسائٹی آرگنائزیشن نے سپریم کورٹ کو اپلوڈ کیا اور اپنی تشویش کا اظہار کیا کہ انویسٹیگیشن مناسب نہیں ہو رہی ہے.
اچھا, آپ سپریم کورٹ جی فرمائیے.
جی, سپریم کورٹ نے ایک ممبر جوڈیشل کمیشن قائم کیا اور اس رپورٹ کے مطابق بھی انہوں نے پولیس کی رپورٹ کو ریجیکٹ کیا اور پھر سپریم کورٹ نے پولیس کو ہدایت دی کہ دوبارہ انویسٹیگیٹ کریں. اب ہم یہ دیکھ رہے ہیں کہ جیسے انویسٹیگیشن ہو رہی ہے اور کیس میں کچھ پروگرس ہو رہی ہے تو لوگوں کو دھمکیاں بڑھتی جا رہی ہیں اور خاص کر کے اورنگی پارٹی جو اب ڈائریکٹر ہیں انور راشد, ان کا دفتر جانا تو خیر ممکن ہی نہیں ہے, اب ان کا کراچی میں بھی رہنا ان کے لیے پاسبل
مشکل ہو گیا. اچھا
دیکھیے,
ڈاکٹر سکندر مندریو صاحب ہمارے ساتھ ہیں جو لا اینڈ پارلیمنٹری افیئرس کے منسٹر ہیں, ہم ان سے پوچھتے ہیں, ہمارے ساتھ رہیے گا آپ بھی. ڈاکٹر سکندر مندریو, یہ فرمائیے کہ یہ جو بتا رہی ہیں محترمہ زہرہ یوسف صاحبہ, گورنمنٹ اس سلسلے میں کیا اقدامات کر رہی ہے اس فیملی کے تحفظ کے لیے خاص طور پر؟ ڈاکٹر سکندر مندریو صاحب لائن پر ہیں,
ہیلو.
جی ڈاکٹر سکندر مندریو صاحب, یہ فرمائیے.
میں کلیئرلی سن نہیں سکا کیونکہ ان کی آواز بریک ہو رہی تھی.
اچھا جی, میرا سوال یہ ہے کہ پروین رحمان کو جو اورنگی پروجیکٹ کی ڈائریکٹر تھیں جن کو مرڈر کیا گیا تھا 2013 میں, سپریم کورٹ میں وہ ظاہر ہے کیس ہو رہا ہے, لیکن ان کو جو دھمکیاں دی جا رہی ہیں اس کے لیے گورنمنٹ کوئی اقدامات کر رہی ہے ان کو پروٹیکٹ کرنے کے لیے؟
دیکھیے جی, ویسے انفارچونیٹلی یہاں اس قسم کے پرابلمس تو ہیں, بہت سارے لوگوں کو جب اس قسم کی کوئی خدشات ہوتے ہیں تو وہ اپروچ کرتے ہیں گورنمنٹ کو, اور وداؤٹ ٹریننگ کے لیے, کیونکہ یہ سیریس معاملہ ہے جس کو گورنمنٹ ایکسیپٹ کرتی ہے کہ یہ ہے, تو جہاں کہیں سے بھی اس قسم کی اطلاع آتی ہے یا کوئی اپروچ کرتا ہے تو اس کو میکسیمم سیکیورٹی دینے کی کوشش کی جاتی ہے, तो हम बिल्कुल यकीनी बनाएंगे कि अगर किसी के भी जिंदगी को खतरा है, किसी को थ्रेट है, कोई इंटेलिजेंस ऐसी रिपोर्ट है, तो हम खुद भी कन्वे करते हैं शहरियों को या आपको, हमारी इन्वेस्टिगेशन, हमारी जो टीम्स हैं उनका ये फाइंडिंग्स है, या हमें कोई इंफॉर्मेशन की इंटेलिजेंस से मिली है तो उनको हम दे देते हैं, बिल्कुल देंगे। हमारी रिस्पॉन्सिबिलिटी, प्राइम रिस्पॉन्सिबिलिटी स्टेट की है कि वो शहरियों की जिंदगी के
खतरा है तो उसको। अच्छा मोहतरमा जोहरा यूसुफ साहब, ये फरमाइए कि डॉक्टर सिकंदर मंदरू ने जो बात कही आप उससे किस हद तक मुतमैन है, ये आप उससे मजीद कुछ इस सिलसिले में ऐड करना चाहती हैं?
जी मैं ये ऐड करना चाहूंगी कि हुकूमत ने अंदर राशिद जो अब उनको प्रोटेक्शन तो दिया था मगर वो प्रोटेक्शन नहीं है, और बल्कि कुछ पुलिस ने उनको राय दिया कि वो बल्कि शहर या मुल्क छोड़कर चले जाएं
जी
अपनी ही हिफाजत के लिए, तो ये तो जाहिर है उनके लिए मुमकिन नहीं है, तो जाहिर है उनकी जान भी खतरे में है, तो फिलहाल वो कहाँ है ये मैं नहीं कह सकती, मगर उनको कराची छोड़ने पर मजबूर किया गया। और पिछले ही हफ्ते दो लोग पहुंचे थे सलीम रहमान के फैमिली के घर पे, और उनकी वालदा जो गरीब हैं उनको हौसला किया गया, और उनकी जो मुलाजिम उनको हौसला किया गया, वो बात करना चाह रहे थे सलीम रहमान की बहन से जो भी एक पेटिशनर हैं इस केस में, मगर वो घर पे नहीं थी, क्योंकि दो अफराद ने धमकियों के साथ उन्हें हरास किया
जी।
और उसके बाद करने चले गए।
अच्छा वैसे जो मजमूई सूरत हाल है अब नौमान की शहर में खासतौर पर, आप उससे किस हद तक मुतमईन हैं?
देखिए कराची शहर में बहुत अभी आसान है लोगों को टारगेट करना, अगर आप देखें अप्रैल में सलीम महमूद जो एक सोशल एक्टिविस्ट थी उनको टारगेट किया गया, उनकी जान ली गई, और कुछ दिनों बाद एक बस से जिससे स्माइली कम्युनिटी के लोग थे उस पर बहुत बड़ा हमला हुआ, और कराची यूनिवर्सिटी के प्रोफेसर पे भी। तो अभी कराची कैसी ही है सूरत हाल कि अगर जो लोग इरादा कर लेते हैं किसी की जान लेना तो फिर बहुत मुश्किल हो जाती है।
अच्छा डॉक्टर सिकंदर बंद्रो, आपने अभी तो सुना होगा इनको, और खासतौर पर परवीन रहमान के हवाले से
आवाज की क्वालिटी इतनी खराब थी
जी,
कि मैं कुछ समझ
नहीं, कोई बात नहीं, मैं आपको बता देता हूँ, मैं कन्वे कर देता हूँ,
कर सका
जी, मैं कन्वे करता हूँ आपको। उन्होंने ये कहा है कि परवीन रहमान की फैमिली को अब भी धमकियां दी जा रही हैं, तो क्या आप इस सिलसिले में, इस पर्टिकुलर केस के सिलसिले में कोई इकदाम करेंगे फौरी तौर पर?
मैं इंशाल्लाह कल ही हमारे वर्किंग डे भी है, अगर कल ही मुझसे कोई इनके कोई आदमी या कोई रिप्रेजेंटेटिव या कोई फोन पे भी बता देंगे तो हम बिल्कुल एंश्योर करते हैं कि मैं उसी वक्त तक होम डिपार्टमेंट को, पुलिस को पाबंद करेंगे, सीएम साहब को कहेंगे कि इनको बिल्कुल इनके इत्मीनान बख्श, जब भी वो खुद मुतमैन होंगे ऐसी सिक्योरिटी देते। तो ये बराबर मैं समझ रहा था, बात हो रही थी कि अभी सॉफ्ट टारगेट्स अभी भी होते हैं
जी जी,
लेकिन ओवरऑल अगर देखा जाए, स्टेटिस्टिक देखी जाए, तो ये टारगेट किलिंग हो या किडनैपिंग फॉर रैंसम हो या जो एक्सट्रॉशन हो, इसके केसेस में काफी खतरनाक कमी आई है
सही,
लेकिन हम मुतमैन उस वक्त होंगे जब ये शहर वही रोशनियों का शहर होगा और किसी को खतरा नहीं होगा। अभी खतरा है सॉफ्ट टारगेट्स पे, अभी इस किस्म के अटैक्स हो रहे हैं।
अच्छा।
कि मासूम लोग, पहले क्या होता था कि ये पुलिस स्टेशन पे, आर्मी के इंस्टॉलेशन पे और इस किस्म के जो उनके हदफ होते थे, अभी काफी अच्छे से इस किस्म की कोई कार्रवाई नजर नहीं आती। हमारी अभी जो एपेक्स कमेटीज वगैरह बनी है जिसमें कोर कमांडर, आर्मी, रेंजर्स, इंटेलिजेंस एजेंसी सब मिलजुल के बैठते हैं
जी।
तो वहाँ से जो हमें फीडबैक मिलता है तो अल्लाह का शुक्र है कुछ न कुछ इम्प्रूवमेंट है, जिसको खुद शहरियों ने भी महसूस किया है। ये नहीं कि हम आपस में बैठ के कैबिनेट में हम एक दूसरे को दिलासा दे के मुतमैन करें, लेकिन आम शहरी भी कुछ इत्मीनान में है, तो वो पहले वाली बात नहीं है।
अच्छा डॉक्टर साहब, मुझे दो और मौजूदात पर आपसे बात करनी है, लेकिन पहले मैं जोहरा यूसुफ साहबा से पूछ लूँ कि डॉक्टर सिकंदर मंत्री ने कहा है कि आप उनसे कांटेक्ट करके उस पर्टिकुलर केस के हवाले से उनसे कल बात कर सकती हैं, तो वो इंतजाम कर देंगे, आप बराह करम उनसे कांटेक्ट कीजिए ताकि वो इस सिलसिले में इंतजाम कर सके।
अगर वो नोट कर लें तो मैं अभी अपना पर्सनल मोबाइल फोन का नंबर उनको दे सकता हूँ कि वो कल मुझसे बात करें और मुझे बताएं, क्योंकि अभी मैं आवाज नहीं सुन सका, आवाज की ब्रेक हो रही है, क्वालिटी अच्छी नहीं।
आप चाहती हैं उनका पर्सनल नंबर आपको दे दिया जाए ज़ोरा यूसुफ साहिबा?
जी जरूर, बहुत शुक्रिया
जी, बता दीजिए डॉक्टर साहब प्लीज।
मेरा नंबर 03442029216।
मैं आपको बता देता हूँ जी, 03442029216 है, 9016
जी नहीं, मैं फिर कहता हूँ 03442029616। और मेरा दफ्तर सिर्फ असेंबली बिल्डिंग में है, आप किसी से भी अगर पूछेंगे तो वहाँ से मेरे ऑफिस के नंबर भी आपको मिल सकते हैं।
ज़ोरा यूसुफ साहब, 3442029616 नंबर है, आप प्लीज इनसे कल कांटेक्ट कर लीजिएगा। जी अच्छा, दूसरे सिकंदर मंदिर साहब, मैं ये जो आज वाकया हुआ है लाल शाहबाज कलंदर के उसके सिलसिले में, इसमें कोई आप बताएंगे ऑफिशियल क्या वर्जन है?
वैसे ये है कि वहाँ पे काफी रश होता है, कुछ लोग जो होते हैं अपनी मर्जी से कभी दरिया में नहाने चले जाते हैं
जी।
गर्मी भी होती है, लेकिन ये जब जहाँ इस किस्म की कोई ज्यादा लोगों की थिकली पॉपुलेटेड एरिया, थिकली कंजेस्टेड एरिया होती है, वो अनफॉर्चुनेटली इस किस्म की बातें होती हैं। हम बहुत कॉशियस करते हैं, लोगों को वहाँ अनाउंस करते हैं कि भाई पानी की तरफ न जाया जाए या गर्मी में इस किस्म की आप ज्यादा एग्जर्शन ना करें, क्योंकि आजकल गर्मी बहुत है। अब गर्मी को तो कुदरत की बात है, हम नहीं रोक सकते, लेकिन एहतियातन हम काफी कॉशियस होते हैं, लोगों को अनाउंस करके बताते भी हैं कि एहतियात किया जाए। फिर लोग हैं बहुत सारे, अपने को एहतियात नहीं करता तो दुख होता है हमें भी कि इस किस्म के हादसे हो जाते हैं। लास्ट ईयर भी हुए,
मगर बताया जा रहा है कि ये जो वाकया हुआ है जिसमें इतने आदमी मर गए, ये बद इंतजामी की वजह से हुआ है, तो क्या वहाँ के इंतजाम में कोई खामी थी कि आप इस सिलसिले में कोई इंक्वायरी वगैरह कराएंगे?
हमारी जिम्मेदारी है इंतजाम को सही करना, उनको इम्प्रूव करना हमारी जिम्मेदारी है, वो उन्हें इंशाल्लाह ताला कोई कसर नहीं छोड़ी जाएगी।
अच्छा, दूसरे पानी का मसला जो है कराची में खासतौर पर, उसके लिए क्या हो रहा है? वो अभी तक वही एक बहुत बड़ा मसला बना हुआ है।
बिल्कुल सही है, ये हमारे पास अभी बारिशें नहीं हुई तो एक हमारा हब डैम होता था जहाँ से पानी हम कराची के एक बड़े हिस्से को देते थे, वहाँ एक कतरा भी पानी का नहीं है। और जो पानी बाहर से हमारी जो डिमांड है वो कोई ज्यादा है, 1000 मिलियन गैलन पर डे है, उसमें से हमारे पास अभी अवेलेबल सिर्फ 50% की हमारे पास अवेलेबिलिटी है। लेकिन रात दिन हम कोशिश कर रहे हैं उसके रिसोर्सेज को बढ़ाने के लिए, जिन जिन एरियाज में नहीं पहुंचता वहाँ से 2-1000 टैंकर फ्री में हम पानी रोजाना पहुंचा भी रहे हैं उन एरियाज में, और उसके साथ साथ जो इलीगल कनेक्शंस वगैरह थी उनको हम कटवा रहे हैं, बंद कर रहे हैं, इलीगल हाइड्रेंट से उनको बंद कर रहे हैं, तो इंशाल्लाह ताला इम्प्रूवमेंट आती जाती है। अभी कोई 10-15-20% पानी की कंडीशन इम्प्रूव हो गई है।
अच्छा,
लेकिन हम इंशाल्लाह टारगेट कर रहे हैं कि कम से कम ज्यादा से ज्यादा इस रमजान शरीफ के महीने तक हम इनको खातर खा इम्प्रूवमेंट लाएंगे। लेकिन अब इनका जो बिल्कुल ही 100% जो है वो हमारे पास बड़े प्रोजेक्ट्स हैं, K4 का प्रोजेक्ट है जिसमें हम कोई 500-600 मिलियन गैलन बढ़ाने का इरादा रखते हैं, उनका भी काम जारी है, लेकिन उसमें फंड्स का कुछ फेडरल गवर्नमेंट से हेल्प का जरूरत है, उसमें भी ज्यादा से ज्यादा 2 साल लगेंगे, वो भी कंप्लीट हो जाएंगे।
अच्छा,
हम कोशिश कर रहे हैं कि सेलाइन वाटर जो संदक आए उनको हम डीलिमिट करके वो दे दें, लेकिन वो थोड़ा सा कॉस्टली पड़ता है, तो वो जो अच्छी खासी एरियाज हैं जहाँ पे लोग पे कर सकते हैं, जैसे डिफेंस है, इस किस्म की एरियाज हैं जहाँ पे वो लोग KPP वगैरह इस किस्म की जहाँ अफसर लोग रहते हैं पानी की पेमेंट कर सकते हैं, उनको हमने कहा कि आप वहाँ से पानी ले लें, डिसैलिनेटेड वाटर ले लें, तो उनके पास जो बचत होगी वो फिर हम ऐसी एरियाज में डाइवर्ट करेंगे।
अच्छा,
तो
दूसरे एक सवाल ये पैदा होता है जो खास तौर पे डॉक्टर साहब, एक जो शिकायत की जाती है कि वो टैंकर माफिया जो है वो ब्लैक में पानी बेचती है, उसके सद्देबाप के लिए आप लोग क्या कर रहे हैं?
देखिए, دیکھیں نا, میں نے آپ کو عرض کیا کہ ہم 1000 ٹینک بالکل فری میں دے رہے ہیں, گورنمنٹ کی طرف سے دے رہے ہیں. تو ہم کوشش کر رہے ہیں کہ اس قسم کے کوئی مافیا اس غلط وقت کا کوئی غلط فائدہ نہ اٹھا سکے. ہم نے کافی ٹینکرز امپاؤنڈ کیے ہیں, کافی انلیگل ہائیڈرنٹس جو پانی سیل کرتے تھے ان کو بند کیا ہے کہ وہ پانی سسٹم میں آئے, اور جن کو جو کچھ قانونی ملنے کی جو اقدار ہیں ان کو ملے, یہ بیچ میں چوری نہ ہو اور وہ یہ مافیا سیل نہ کرے. تو اس قسم کی ہماری بہت بڑی کوشش ہے اور ہمیں اچھے خاصے نتائج بھی مل رہے ہیں, اور انشاءاللہ مستقبل قریب میں یہ ختم ہو جائے گی. ابھی ہماری فیڈرل گورنمنٹ سے بھی بات چیت چل رہی ہے کہ آپ جو فنڈس وغیرہ ہمارے لیے مختص کرتے ہیں خصوصاً ان بیسک نیسیسٹیز کے لیے, ان میں ذرا جلدی ہمیں وہ دے دیں کہ کام ہمارا شروع ہو سکے. اور شروع تو ہو گیا ہے لیکن ان کی جو فیزیبلٹی وغیرہ بن گئی تھی وہ کمپلیٹ ہو گئی ہے, اب ان شاء اللہ تعالیٰ وہ بھی 1-2 مہینے میں کام شروع ہو جائے گا. تو مستقبل میں ہم امید پر امید ہیں کہ اس قسم کی یہ جو تکلیف ہے وہ نہیں ہوگی.
ڈاکٹر سکندر بندرو, ایز یوزول بہت شکریہ آپ کا. اور سامعین, اب ہم چلتے ہیں اپنے اگلے موضوع کی جانب, لیکن اس سے قبل ہم ایک بریک لیں گے, اس لیے کہ میرے پروڈیوسر جو ہے وہ مستقل مجھے اشارے کر رہے ہیں اس کے لیے, جس کے بعد ہم گلگت کے انتخابات کے حوالے سے گفتگو کریں گے.
کیا ڈرون حملے رکیں گے یا جاری رہیں گے؟ دہشت گردی گلوبل چیلنج یا پاکستان کی جنگ؟ عالمی فنڈنگ اور تجارت کے بغیر معیشت کیسے بہتر ہوگی؟
صاحب, جیسا کہ میں نے ابھی کہا تھا کہ گلگت بلتستان میں کل پیر کے روز جو مجلس قانون ساز ہے ان کی, اس کے لیے انتخابات ہو رہے ہیں. 24 نشستوں کے لیے انتخابات ہو رہے ہیں اور تقریباً 268 امیدوار میدان میں ہیں. تقریباً تمام ہی پولیٹیکل پارٹیز وہاں ایکٹیو ہیں. ہم گفتگو کریں گے, ہمارے ساتھ اس وقت تو گلگت سے ایک تو علی احمد جان صاحب ہیں جو کہ ایک سوشل ایکٹیوسٹ ہیں اور تجزیہ کار ہیں, اور زعیم ضیاء صاحب ہیں, یہ بھی ایک تجزیہ کار ہیں. ان دونوں سے گفتگو کریں گے. سب سے پہلے علی احمد جان صاحب, جی بتائیے. اچھا, زعیم ضیاء صاحب سے پہلے بات کریں گے, اس لیے کہ علی جان صاحب کی جو لائن ہے اس میں کچھ پرابلم ہے. زعیم ضیاء صاحب, یہ بتائیے کہ کیا صورتحال ہے اس وقت تو الیکشن کے کیمپین کے حوالے سے؟ وہ تو اب بند ہو گئی ہے.
وہ بالکل کسی قسم کی ریلی کے اوپر پابندی لگا دی گئی ہے
جی,
اور اس وقت بہت خوبصورت طریقے سے یہ جو الیکشن کا دوران تھا, لوگوں نے پیپل ڈے کی, یہاں پر بہت ساری پارٹیز ہیں, چاہے وہ نیشنل ہو یا لوکل ہو
جی,
یا نیشنل تمام پارٹی
جی
کھلے مین ڈے کے ساتھ اپنا یہ کمپیننگ کر رہے ہیں, اور پچھلے کوئی 12 گھنٹوں سے اس کے پر فردر اس کے پر پابندی لگ گئی تھی. تو اوور آل بڑا اچھا یہاں پہ ماحول ہے, اور لگ رہا ہے کہ گلگت بلتستان کے اندر جو پہلے 5 سال کی جو ڈیوریشن تھا, اس کے اندر لوگوں کو پالیٹکس میں اتنی انوالومنٹ ہو گئی ہے کہ کچھ بچہ بچہ جو ہے اپنی پارٹی کو سپورٹ کرتے ہوئے سڑکوں پہ آئے.
اچھا, علی احمد جان صاحب ہمارے ساتھ ہیں. علی احمد جان صاحب, یہ بتائیے کہ اس الیکشن میں سب سے بڑا ایشو کیا ہے گلگت بلتستان میں آج؟
سر, ایشوز بیسیکلی ایک ہی ہے, وہ ایشو یہ ہے کہ یہ جو
جی میرے خیال میں علی احمد جان صاحب کی لائن ڈراپ ہو گئی ہے. عظیم ضیاء صاحب, آپ فرمائیے کہ ایشو کیا ہے اس وقت تو انتخابات میں؟
ایشو تو جنرلی یہاں پر پہلے کبھی ہوتا تھا کہ اس زمانے میں لا اینڈ آرڈر کی کوئی سچویشن نہیں ہے, سب سے جب تمام سے تمام ٹھیک ہے. سب سے بڑا جو پرابلم آ سکتا ہے وہ یہ ہے کہ گورنر اور آپ کے جو لوکل جو فیڈرل گورنمنٹ ہے اس کی انٹروینشن ہو سکتی ہے اس کے اندر, کیونکہ آپ کو پتا ہے کہ پچھلے دنوں جو گورنر ان کی اپوائنٹمنٹ ہوئی ہے, ہی فیڈریشن کے ریپرزینٹیو ہیں, اور سب سے سب زیادہ تر پارٹیز کی کنسرن یہی ہے کہ یہاں سے اس کارنر سے کوئی اس طرح کی کوئی پرابلم نہ ہو. ادر وائز جنوبی بلتستان کے اندر آپ کو پتا ہے کہ بہت فار ریچ ایریاز ہیں جہاں پر ایکسس کا پرابلم ہے, لوگوں کو لانے لے جانے کا پرابلم ہے, لوگوں کو آنے جانے کا پرابلم ہے. اور فردر اس کے علاوہ میرا نہیں خیال کہ کوئی طرح کے زیادہ ایشوز ہوں گے.
اچھا, دوسرے یہ کہ یہ جو الیکشن ہو رہا ہے اس میں کوئی بہت زیادہ آپ کو امن و امان کی صورتحال میں تو کوئی خرابی نظر نہیں آ رہی؟
نہیں نہیں, یہ میں نے پہلے بھی کہا تھا کہ امن و امان کی صورتحال بہت اچھی ہے. میں نے جو رائیول پارٹیز ہیں
جی
ایک دوسرے کے سامنے سے گزرتے ہوئے دیکھا اور ایک دوسرے کے نعرے لگاتے ہوئے دیکھا, لیکن کوئی اس طرح کی مس ہیپ ہوتے ہوئے میں نے نہیں دیکھا. یا پھر کس طرح کا رپورٹ ہوا ہو, چھوٹی موٹے ایشو تو ہر جگہ ہوتے ہیں, چاہے وہ امریکہ ہو یا لندن ہو, برطانیہ ہو, تو یہ تو پھر ہماری اپنی سوسائٹی ہے, یہاں پر کوئی اس طرح کا پرابلم ابھی تک فیس ہم لوگوں نے نہیں کیا.
اچھا, دیکھیے علی احمد جان صاحب کی لائن مل گئی ہمیں. اچھا, علی احمد جان صاحب کی لائن ابھی تک ہمیں نہیں مل سکتی ہے. دوسرے ایک میرا سوال آپ سے یہ ہے کہ جو پولیٹیکل پارٹیز ہیں وہاں پر, ساری کی ساری ظاہر ہے کہ وہی پارٹیز ہیں جو پاکستان میں ایکٹیو ہیں, تو ان کے درمیان ان کی جو منشور ہیں ان میں آپ کس طرح سے ڈیفرینشیٹ کریں گے؟
دیکھیں, سب سے پہلی بات یہ ہے کہ ہماری جو کنسٹیٹیوشنل کمپلیکسٹی ہے اپارٹ, ہر کسی کا اپنا ایک دعویٰ ضرور ہے کہ ہم یہ کریں گے, کنسٹیٹیوشنل ایکنالجمنٹ دیں گے اور تمام چیزیں, اور یہ سب کو پتا ہے کہ دس از سم ہاؤ لٹل مور کمپلیکیٹڈ دین واٹ وی تھنک. ادر دین دیٹ, جو نیشنل پارٹیز ہیں ان کے ہر کسی کا, جیسے پی ایم ایل این کا اپنا ایک منشور ہے
جی,
وہ یہ کہتا ہے کہ ہم بھی اس کو کنسٹیٹیوشنل پروونس کا درجہ دیں گے. لائک وائز سی پی پی والے بھی یہی کہتے ہیں. میرا پرسنل خیال یہ ہے, یا پھر جو کنسٹیٹیوشنل کمپلیکیشن ہے
جی,
اس حوالے سے کہ اس چیز کو اتنی آسانی سے حل نہیں کیا جا سکتا. ریمیننگ ود ان دیٹ, جو ہمارا جو شارٹ کمنگ ہے کہ ہم ریمیننگ ریسورسز کے اندر ہم بیٹھ کے کیا کر سکتے ہیں, میرے خیال میں جو نیشنل پارٹیز ہیں ان کے اس کے اوپر فوکس کرنا چاہیے کہ یہاں پر لوگوں کی جو پاورٹی کا بڑا پرابلم ہے اس کو سالو کرنا چاہیے, اور یہاں پہ کوئی اس طرح کا انڈسٹریل سسٹم نہیں ہے کہ جو جابس کریٹ کر سکے. سب تمام کے تمام لوگ ڈیپینڈنٹ ہیں کہ جو گورنمنٹ کی جابز ہیں ان کے اوپر ڈیپینڈنٹ ہیں. میرے خیال میں جو بھی پارٹی گورنمنٹ میں آتی ہے اس کو اس سیکٹر کو اسٹرینتھن کرنے کی ضرورت ہے.
اچھا جی, علی احمد جان صاحب کی لائن مل گئی ہے, ہم ان سے گفتگو کریں گے. آپ بتا رہے تھے ایشوز کے بارے میں, علی احمد جان صاحب آپ کی لائن ڈراپ ہو گئی تھی. آپ کیا کہتے ہیں ایشوز کس نوعیت کے ہیں اس وقت؟
باقی جو دوست ایشوز کی بات کر رہے ہیں وہ بالکل میونسپلٹی کے لیول کے ایشوز ہیں کہ ایجوکیشن, تعلیم, یہ وہ. لوگوں کا ایشو ہے, یہ ہے کہ یہ جو قانون ساز اسمبلی ہے جس نے قانون سازی کرنی ہے, وہ کس کانسٹیٹیوشنل فریم ورک کے اندر قانون سازی کرے گی. جب کانسٹیٹیوشنل فریم ورک ہے ہی نہیں تو اس صورت میں قانون سازی کیسے ہوگی؟
اچھا, تو اس سلسلے میں کیا سجیشنز ہیں, کیا تجاویز آ رہی ہیں؟
تجاویز بہت ساری آ رہی ہیں. 65 سالوں سے ہر آدمی تجویز دے رہا ہے
جی,
ہر آدمی کی ایک رائے ہے, کبھی اس رائے کو ایک شکل میں جمع کر کے دیکھا جائے
جی.
تجویز تین ہے, ایک کہ اس علاقے کو پاکستان کے کانسٹیٹیوشنل فریم ورک کے اندر جائے اور اس کو پاکستان کا حصہ بنا دیا جائے. نمبر دو, کشمیر کے ساتھ اس کو اس کا حصہ بنا دیا جائے اور اس کے ذریعے سے کی جائے. اور تیسرا تجویز یہ ہے کہ اس علاقے کو اپنا ایک پروویژنل کانسٹیٹیوشن دے کے اور کشمیر کی طرز پر ایک سیٹ اپ بنا دیا جائے.
اچھا, تو اس سلسلے میں ابھی کوئی پیش رفت نہیں ہو سکی ہے کسی بھی جانب سے؟
سر, وہ پیش رفت یہ ہوتی ہے قدم آگے دو قدم پیچھے.
اچھا,
ایک قدم آگے یہ ہوتا ہے کہ ہر 10-15 سال کے بعد ایک اولڈ وائن ان اے نیو بوٹل کر دی جاتی ہے. مثال کے طور پر لیجسلیٹو ایڈوائزری کونسل سے لے کر अब तक का जो सफर है, हर 10 साल के बाद उसको रीनेम है, और लास्ट जो एक डिप्टी चीफ एग्जीक्यूटिव बना, फिर एक चीफ एग्जीक्यूटिव बना दिया गया, और फिर अभी चीफ मिनिस्टर और गवर्नर बना दिया गया। देखिए सर, गवर्नर और चीफ मिनिस्टर किसी का नाम रखने से होगा नहीं। एक गवर्नर और चीफ एग्जीक्यूटिव या जो वजीराला होगा वो किसी कॉन्स्टिट्यूशन के अंडर प्रोटेक्टेड होगा, तो ये है नहीं यहाँ पे।
अच्छा, तो चलिए, बहुत शुक्रिया जनाब अली अहमद जान साहब और ज़ईम ज़िया साहब, आप दोनों साहबान का। आई होप के इंशाल्लाह कल इलेक्शन पुरसकून तरीके से होंगे और फिर वहाँ से सूरत हाल जो है वो फर्दर डेवलप होगी। आप दोनों साहबान का बेनतहा शुक्रिया। और अब हम एक स्टेशन आईडी लेंगे जिसके बाद फिर हमारी गुफ्तगू आगे बढ़ेगी, इंटरनेशनल मौजूदात पर हम गुफ्तगू करेंगे।
मेरी और आपकी दुनिया तब्दील हो रही है। ब्रेकिंग न्यूज, टॉप स्टोरी, एक्सक्लूसिव, सबसे पहले, सबसे आगे, लेकिन सब में मैं और आप कहां हैं? जानने के लिए रहिए मेरे साथ, मैं हूं ताबिंदा ने।
हमले रुकेंगे या जारी रहेंगे? दहशतगर्दी ग्लोबल चैलेंज या पाकिस्तान की जंग? आलमी फंडिंग और तजारत के बगैर मईशत कैसे बेहतर होगी?
इंटरनेशनल टॉपिक्स में सबसे पहले हम गुफ्तगू करेंगे रोहिंजास के बारे में। जैसा कि आप जानते हैं कि बर्मा में ये रोहिंजा मुसलमान जो है इनके साथ बड़ा जुल्म हो रहा है। अब आहिस्ता आहिस्ता दुनिया के बहुत से मुल्कों में इस बारे में आवाज़ उठाई जा रही है। पाकिस्तान में भी इस सिलसिले में एक कमेटी बनाई गई है, गवर्नमेंट ने बनाई है। आरिफ अंसार साहब हमारे साथ हैं, वाशिंगटन के पॉलिटेक्ट के सीनियर रिसर्चर। आरिफ अंसार साहब, आप क्या देखते हैं कि ये जो बोट पीपल हैं जो आते हैं, एक तो वो उनका मसला है, दूसरा ये रोहिंजास का मसला है, ये आखिर दुनिया इस मामले पर तवज्जो क्यों नहीं देती है?
जी, इसमें जाफरी साहब मिले जुले अवामिल शामिल हैं। एक तो ये है कि पहले ही कॉन्फ्लिक्ट्स और जो सीरियस इश्यूज चल रहे हैं उसकी तादाद इतनी है कि फिर ऐसे इश्यूज जो इमर्ज होते हैं उनको तवज्जो कम मिल रही होती है, फोकस। जैसे आपको पता है मिडिल ईस्ट में और इंटरनेशनल रिलेशन में इतने सीरियस मसले चल रहे हैं कि इसकी तरफ फोकस नहीं आती जब तक कि कोई इशू बहुत सीरियस नेचर ना अपना जाए। जैसा कि हम देखते हैं कि कोई बोट डूब जाए या कहीं हलाकतें हो जाएं तो फिर जो है तवज्जो उनकी तरफ जानी शुरू होती है। जिस तरह के हम देख रहे हैं कि रोहिंग्या मुसलमानों के साथ इस वक्त जो सिचुएशन बन रही है, तो वो अब मिले जुले अवामल बन के एक एस्केलेशन तो हो रही है इशू की, और उसकी कॉजेज की समझने की कोशिश की जा रही है। और अमेरिका की तरफ से भी अब बयान आए हैं म्यांमार के लिए कि वो इस इशू को एक अच्छे तरीके से डील करें। अगर वो एक डेमोक्रेसी है, जाहिर बात है कि अगर वो रोहिंग्या मुसलमानों को डिसओन कर देंगे, प्रोसिक्यूट करेंगे, और फिर इसके साथ और अवामिल शामिल हैं कि जो कि दूसरे खितों में भी हम देख रहे हैं। जैसे हमने देखा कि मिडिल ईस्ट से जो बोट पीपल हैं या माइग्रेशन हो रही है इटली की तरफ, उसमें हलाकतें हुई हैं। एक इनइक्वालिटी है, इंस्टेबिलिटी है, ठीक है पैसिफिक साइड पे वो हालात फर्क हैं, लेकिन बेसिकली वो मिक्स तो हुए हैं उन चीज़ों के साथ। लेकिन ये कि जो म्यांमार की हुकूमत है वो डिसएग्री करती है इन चीज़ों से, और के कॉजेज क्या हैं वो कहते हैं कि देखें इसमें तो बांग्लादेश के भी लोग शामिल हैं जो माइग्रेट कर रहे थे इंडोनेशिया या मलेशिया की तरफ। तो एक तो वो इशू भी है कि असल में कॉजेज क्या हैं कि ये डेवलप हो रही है, जो फोर्स कर रही है रोहिंग्या मुसलमानों को अपने लिए जगह तलाश करने के लिए।
اچھا ہمارے ساتھ تو اس وقت تو پاکستان سے جناب ڈاکٹر رسول بخش رئی صاحب ممتاز اسکالر ہیں، وہ بھی شامل ہوئے ہیں۔ ڈاکٹر صاحب جی جی، تو ہم ان سے سوال یہ کریں گے، ان دا مین ٹائم عارف انصار صاحب آپ یہ فرمائیے کہ یہ جو افغانستان میں ایک نئے سرے سے لڑائی شروع ہو گئی ہے اور طالبان انسرجنس نے کچھ علاقوں پہ قبضہ کر لیا ہے جن کو چھڑانے کی کوشش کی جا رہی ہے، تو یہ ریسرجنس شروع ہو گئی ہے ان کی طالبان کی پھر وہاں پر؟
ہاں مطلب موسم کے ساتھ جو ایکسپیکٹڈ تھا کہ اب تیزی آئے گی اس میں، میرے خیال میں اہم پوائنٹ یہی ہے کہ جو افغان ریکنسیلیشن پروسیس ہے وہ کس پوائنٹ پہ ہے۔ اس میں مطلب مختلف قسم کے بیانات چل رہے ہیں، میرے خیال جس میں سب سے جو امپورٹنٹ چیز ہے وہ پاکستان کی طرف سے جو ریسنٹ بیانات آئے ہیں
جی،
جس میں نواز شریف صاحب کی، وزیر اعظم صاحب کی اپنی اسٹیٹمنٹ جو انہوں نے شاید افغانستان میں ہی دی تھی، افغان طالبان سے ریلیٹڈ
جی،
اور ابھی ریسنٹلی پاکستان کے فورن سیکرٹری جو تھے اعزاز چودھری صاحب، وہ بھی ادھر امریکہ آئے ہوئے تھے اور جی، انہوں نے ادھر ایک تھنک ٹینک میں بریفنگ بھی کی، ٹیک ٹاک کی، تو اس سے بھی لگتا تھا کہ پاکستان کی پوزیشن میں بڑی ایک تبدیلی آئی ہوئی ہے جو کہ افغان طالبان پہ بھی اپلائی ہوگی، اور ایسا لگتا ہے کہ افغان طالبان میں کچھ دھڑے ہیں جو کچھ تو ہیں جو ریکنسیلیشن کے حق میں وہ بات چیت کرنا چاہتے ہیں اور اس پروسیس کو آگے لے جانا چاہتے ہیں، اور کوئی اور دھڑے ہیں جو اس کے حق میں نہیں ہیں اور وہ شاید مسائل بھی کریٹ کر رہے ہیں۔ اب یہ کتنی کوآرڈینیٹڈ ہے ان کی طرف سے یا نہیں ہے، لیکن یہ بات تو ہے کہ جب تک کوئی کنکریٹ سٹیپس ریکنسیلیشن کی طرف سے سامنے نہیں آئیں گے تو جنگ بندی کا کوئی آثار نظر نہیں آ رہا۔
اچھا ڈاکٹر رسول بخش رئیس، یہ بتائیے آپ کی جو ریسنٹ سچویشن ہے پاکستان اور افغانستان کی، کیا افغانستان کے موقف میں کوئی تبدیلی آپ محسوس کر رہے ہیں حالیہ دنوں میں؟ ڈاکٹر رسول بخش رئیس صاحب،
بنیادی وجہ پاکستان کے افغانستان کی طرف رویے میں تبدیلی ہے
جی،
فیصلہ یہ ہوا ہے کہ دونوں ملکوں کے لیے دہشت گردی ایک مشترکہ مسئلہ ہے
جی،
اور اگر وہ افغانستان میں تحریکیں چلیں گی جس طرح سے طالبان کی ہیں تو وہ پاکستان کو متاثر کریں گی، اور پاکستان میں اگر دہشت گردی ہے اور طالبان کی سی تحریک چلتی ہے تو اس سے افغانستان بھی مستحکم نہیں رہ سکتا، اور دونوں نے فیصلہ کیا ہے کہ حکومتوں سے رابطہ رکھیں گی، اور اس قسم کی جو پرائیویٹ جنگ جو ملیشیاز ہیں افغانستان میں یا پاکستان میں، وہ کسی بھی ملک کا دوست نہیں ہو سکتی۔ تو یہ بنیاد ہے ایک سمجھوتے کی، اور اس سے میں سمجھتا ہوں کہ پاکستان اور افغانستان کے تعلقات میں ایک بنیادی تبدیلی ہے۔
اچھا اب ہم چلتے ہیں اپنے اگلے موضوع کی جانب، جیسا کہ ہمارے سننے والے بھی جانتے ہیں اور آپ صاحبان بھی جانتے ہیں کہ جرمنی میں G7 سات تو صنعتی ملکوں کی کانفرنس ہو رہی ہے جو آج شروع ہوئی ہے وہاں پر، اور صدر اوباما نے اس سلسلے میں وہاں پر جو کچھ کہا ہے، میں چاہتا ہوں کہ ذرا سا اس کو سن لیں پھر بات کو آگے بڑھاتے ہیں کہ کیا مقاصد ہیں وہاں پر اور کیا اچیو کرنا چاہتے ہیں۔ صدر اوباما کا کہنا تھا،
We're going to discuss our shared future, a global economy that creates jobs and opportunity, maintaining a strong and prosperous European Union, forging new trade partnerships across the Atlantic, standing up to Russian aggression in Ukraine, combating threats from violent extremism to climate change.
رکھنے پر، بحری اوقیانوس کے آر پار نئے تجارتی سازیدار بنانے پر، یوکرین میں روسی جارحیت کے مقابلے پر، اور پرتشدد انتہا پسندی سے نمٹنے پر۔ تو اس وقت تو جو کانفرنس ہو رہی ہے اس میں بظاہر تو وہ کانفرنس جو ہے G7 کی ہے اقتصادی امور، لیکن یوکرین اور آئی ایس اس میں ایک اہم موضوع ہے۔ ڈاکٹر رسول بخش رئیس، کیا اچیو کرنا چاہتا ہے امریکہ وہاں پر ان دونوں موضوعات پر گفتگو کو آگے بڑھا کر؟
میرے خیال میں جو باتیں کافی عرصے سے وہ کہہ رہے ہیں
جی
وہ یہی ہیں، اور وہ بار بار اسی بات کو دہرا رہے ہیں کہ دہشت گردی ہے، اس کے خلاف ہمیں متحد رہنا ہے، اور پھر یوکرین میں جو روس کی جارحیت ہے اس کا مقابلہ کیسے کیا جائے کہ جنگ بھی نہ ہو اور یوکرین بھی آزاد رہے اور روس وہاں انتہا پسندوں کی اور علیحدگی پسندوں کی حمایت کرنا ترک کر دے۔ یہ مقصد یہ ہے کہ یورپین یونین کے ممالک اور امریکہ کے درمیان ان موضوعات پر، ان مسائل پر کیسے ہم آہنگی پیدا کی جائے تاکہ یہ اکٹھے کھڑے ہوں اور مل کر مقابلہ کریں، خصوصی طور پر جو کچھ مشرق وسطی میں ہو رہا ہے
جی.
اس حوالے سے میں سمجھتا ہوں کہ یہ ایک بہت بڑا چیلنج ہے کہ کیسے آئی ایس کو شکست دی جائے اور اسی طریقے سے روس کے ساتھ جنگ لڑے بغیر کیسے مراعات حاصل کی جائے، رعایت لی جائے، تاکہ یوکرین ایک علیحدہ سے آزاد بھی رہے، خود مختار بھی رہے، اور وہاں پہ جو روس کی جارحیت ہے وہ بھی ختم ہو. یہ بہت بڑے چیلنجز ہیں، اور جو اس کی بنیادی شرط ہے ان چیلنجز سے نمٹنے کے لیے وہ یہ ہے کہ کم از کم جو اٹلانٹک الائنس ہیں ماضی میں رہے ہیں اور امریکہ کے اور یورپین یونین کے، ان میں کوئی درارے نہ پڑے، ان میں کوئی اختلاف نہ ہو، اور ایسا لگتا نہیں ہے تو ان میں اختلافات ہیں. دوسرا یہ ہے کہ وہ مقامی سطح پر کسی قسم کی پارٹنرشپ پیدا کر سکتے ہیں، اتحاد بنا سکتے ہیں، الائنس بنا سکتے ہیں، تاکہ ایک جرات کے ساتھ وہ ان کا مقابلہ کر سکیں. ان چیلنج کے سامنے کے لیے میں سمجھتا ہوں کہ امریکہ کو مشرق وسطی میں اور یورپ میں اتحادیوں کی ضرورت ہے، اس کے بغیر امریکہ اپنے طور پہ زیادہ کچھ نہیں کر سکے گا.
اچھا عارف انصار صاحب، بظاہر ایسا نظر آتا ہے کہ یوکرین کے مسئلے کے اوپر پابندیاں جو لگائی گئی ہیں روس پر، اس سے اس پر کوئی اثر نہیں پڑا اور اس کا جو رویہ ہے وہ وہی ہے بدستور، تو یہ کام کیسے چلے گا اس طرح سے؟
جی، اس میں میرا خیال ہے پس منظر میں ہمیں یہ یاد رکھنا چاہیے کہ سیکرٹری کیری کی بھی ریسنٹلی لیوروف صاحب سے، روس کے وزیر خارجہ سے ملاقات ہوئی تھی، اور پوٹن صاحب سے بھی ملاقات ہوئی، کیونکہ کہہ سکتے ہیں کہ ایک بریک تھرو تھا، کیونکہ دونوں کے درمیان ایک فضا جو ہے چینج ہوئی ہے یوکرین کرائمیا کے بعد. تو میرا خیال ہے کہ اب ریئلائزیشن بھی ہے دونوں طرف اور امریکہ کی طرف کہ روس کے کوآپریشن کے بغیر صرف یوکرین تک محدود نہیں، مڈل ایسٹ میں روس کا ایک کردار ہے، اور جو کہ امریکہ کے آفیشل نے خود اس کو مانا ہے کہ روس کا وہاں کوآپریٹو اور کریٹو کردار رہا ہے. ایران کی نیوکلیئر ڈیل میں بھی، سیریا میں بھی روس کی کوآپریشن ہے، اور اس کی طرف اب زیادہ باتیں آ رہی ہیں کہ کیا روس ایک بائیدار سیریا میں کے امن سے ریلیٹڈ حال میں کوئی رول پلے کر سکتا ہے. تیسری طرف روس اور چائنا سے ریلیٹڈ جو کوآپریشن ہے اور جو ہے باتیں ہیں وہ کس طرف جا رہی ہیں،
اور ایران کے ساتھ بھی،
جی
ایران کے ساتھ معاہدے کے سلسلے میں بھی روس کے تعاون کی ضرورت ہوگی،
بالکل، اور اس میں فرانس بھی ایک کلیدی رول ادا کر رہا ہے. تو جو ای یو کا ہے مسئلہ اور امریکہ کے تعلقات ہیں وہ ایک اب الگ اینگل بنتا جا رہا ہے، کیونکہ یورپین یونین جو کمزوری دکھا رہا ہے، اور جہاں تک ڈیفینس ریلیٹڈ اسپینڈنگ ہیں، ان کی اکانومیز کا تعلق ہے، جرمنی کی اپنی ڈپینڈنس ہے روس کے اوپر جس کی وجہ سے وہ بہت زیادہ اگریسو رول نہیں لے سک رہا، انرجی ڈپینڈنس ہے یورپین یونین کنٹریز کی. دوسری طرف جو ہے کہ جو یو کے ہے اس نے اپنی طرف سے بعض ایسے بیانات یہاں تک دیے تھے کہ وہ شاید نکل ہی جائیں یو سے، جو کہ چینج کر دیتے ہیں وہ بعد میں. تو اس لیے جو ہے کہ صدر اوباما کی اپنی اسٹیٹمنٹ ہے کہ جو یورپین یونین کی اسٹرینتھ ہے اور جو اور امریکہ یورپین یونین کے تعلقات ہیں وہ گلوبل سیکورٹی کا ایک کارنر اسٹون ہے. تو جب ای یو جو ہے متزلزل ہوتا ہے یا کمزور ہوتا ہے تو امریکہ کے لیے اس کی ڈائریکٹ امپلیکیشن ہوتی ہے. تو اس لیے اور اس سے ایکسٹریمزم سے ریلیٹڈ باتیں جو ہیں کہ جو یہ مائگریشنز ہو رہی ہیں، جو ریفیوجیز آ رہے ہیں، وہ یورپ کے لیے ایک بڑھتا ہوا مسئلہ بنتا جا رہا ہے، ڈائریکٹ ایک مسئلہ ہے. تو یہ سارے عوامل مل کے اب یہ G7 ہو رہی ہے، اور پہلے روس کی بھی اس میں شمولیت ہو جاتی تھی، اب وہ بھی ختم ہوگی. تو اس لحاظ سے یہ اب ایک اس کی ڈائنمکس ایک قسم کی بدلے ہوئے حالات میں ہو رہی ہے.
ڈاکٹر رسول بخش رئیس، ہمارا اگلا موضوع جو ہے وہ ترکی کے انتخابات ہیں. وہاں پر جو اے کے پارٹی حکمراں پارٹی وہ صدارتی انتخاب نافذ کرنا چاہتی ہے، وہاں پر نظام اس کا تبدیل کرنا چاہتی ہے، کانسٹیٹیوشنل امینڈمنٹس کرنا چاہتی ہے، لیکن جو پولس آ رہے ہیں ان کے مطابق اگر پرو کردش پارٹی وہاں پر آ جاتی ہے تو اے کے پارٹی کے لیے پرابلمس کریٹ ہوں گی. آپ کیا سمجھتے ہیں کہ وہ میجورٹی حاصل کر سکے گی اتنی کہ آئین کو ترمیم کر سکے؟
دیکھیں، یہاں پہ میرا خیال یہ ہے کہ صرف سادہ اکثریت کی ضرورت نہیں، اس سے کہیں زیادہ
جی
ضرورت ہے دو تہائی کی. تو دو تہائی اکثریت کے ساتھ ہی وہ تبدیلیاں لا سکتے ہیں جو انہوں نے مجوزہ عوام کے سامنے رکھی ہیں، تجویز کی ہیں. جو خبریں آ رہی ہیں اس سے تو یہ اکثریت حاصل کرنا مشکل ہے، اور اگر ایسا ہے تو نیشنل ریپبلکن پارٹی جو تاریخی طور پر کافی عرصے تک حکمران رہی ہے اور ساتھ کردش نیشنلسٹ پارٹی, یہ دونوں مل کے یہ ایسا لگتا ہے کہ وہ ایک جو حزب اختلاف ہے وہ اس کو مضبوط کریں گے اور وہ ریوائیو ہو جائے گی حزب اختلاف جو پچھلے 12-13 سال میں جسٹس اور ڈیولپمنٹ پارٹی کے ہوتے ہوئے وہ کمزور رہے ہیں. تو انڈیکیٹرز تو بڑا مکسڈ آ رہے ہیں, حتمی طور پہ ہم نہیں کہہ سکتے کہ یہ دو تیہ اکثریت نہیں حاصل کر سکیں گے, اور حتمی طور پہ ہم یہ بھی نہیں کہہ سکتے کہ اردوغان کی جو رجیم ہے وہ زوال پذیر ہے, ابھی ہم یہ نہیں کہہ سکتے حتمی طور پہ نہیں کہہ سکتے جب تک انتخابات ہو نہ جائے. لیکن اس وقت جو متضاد خبریں آ رہی ہیں اس سے تو ایسا لگتا ہے کہ حکومت کمزوری کی طرف ہے.
اچھا عارف انصار صاحب, یہ جو پرو کردش پارٹی ہے اگر یہ جیت جاتی ہے تو ظاہر ہے کہ یہ جو کٹ کرے گی یہ ایک ہی پارٹی ہی کے کوٹے میں سے کٹ کرے گی, تو وہ ظاہر ہے کہ حکمراں پارٹی کے لیے ایک اور سیٹ بیک ہوگا.
ہاں بالکل, اگر اس طرح سے ہوتا ہے جو ہم اگر اس کو ہم لنک کریں وائڈر جو پیٹرنز ہم نوٹ کر رہے ہیں پولیٹیک میرے دارا جو اس چیز کو دیکھتا رہتا ہے کہ جو وائڈر ریجن میں آپ کہہ سکتے ہیں مڈل ایسٹ میں یا آپ کہہ سکتے ہیں کہ اسلامک کنٹریز میں جو ہم ایک پیٹرن دیکھ رہے ہیں کہ ایک تو ہے کنزرویٹزم بڑھ رہی ہے اور اس کے ساتھ ریلیجیس کنزرویٹزم ایک الگ ایسپیکٹ ہے وہ بھی بڑھ رہی ہے, اس کی کیا وجوہات ہیں وہ الگ ایک ڈسکشن ہے. دوسری چیز ہم دیکھ رہے ہیں کہ مڈل ایسٹ میں جو بڑی آیاں ہے کہ ہر جگہ پولرائزیشن بڑھ رہی ہے اور اس کی وجہ سے جو الیکشنز ہیں وہ کولیشن کی طرف جاتے ہیں, الٹیمیٹلی جو ہے وہ بڑے کلوز ریزلٹس آ رہے ہیں اور کولیشن بنانے پڑتے ہیں آگے چلانے کے لیے بات کو. اور ظاہری بات ہے جب کولیشنز ہوتے ہیں کلوز الیکشنز ہوتے ہیں تو پھر اس میں جو ہے ڈیسیجنز لینے میں کنسنسس بنانے میں بھی ڈیفیکلٹی ہوتی ہے.
اچھا
یہ دو پیٹرن اب کس طرح سے ترکی پہ اپلائی ہوتے ہیں. اچھا اسی کے ساتھ ساتھ نیشنلسٹ ایلیمنٹ بھی ہر جگہ ریسرچ کر رہے ہیں, تو یہ جو تین پیٹرن ہیں یہ اب ترکی پہ کس طرح سے پلے آؤٹ ہوں گے, میرا خیال ہے اس کی ویریفیکیشن تو اب ریزلٹ سے ہی پتہ چلے گی کہ کنزرویٹزم نیشنلزم ترکی کے لحاظ سے ایک تو نیشنلسٹک جو ترکش کا ہے اور دوسری کردش جو کہ ایک اور قسم کی نیشنلسٹک وہ ہے کہ وہ ایلیمنٹ کس طرح سے پلے آؤٹ ہوتا ہے وہ اب دیکھا جائے گا. لیکن ہم اس چیز کو دیکھ رہے ہیں جیسا کہ رئیس صاحب نے بھی کہا کہ ابھی تو ذرا قبل از وقت ہے, لیکن یہ تین پیٹرن جو ہم ویسے نوٹ کر رہے ہیں ہم اس کو دیکھ رہے ہیں کہ یہ ترکی پہ کس طریقے سے اپلائی ہوں گے.
بہت شکریہ جناب ڈاکٹر رسول بخش رئیس صاحب آپ کا اور جناب عارف انصار صاحب آپ دونوں صاحبان کا کہ آپ نے زحمت فرمائی. اور ہمارے پروگرام کا وقت ختم ہوتا ہے لیکن اس سے قبل کہ ہمیں اجازت طلب کریں ہم اپنے سننے والوں کو یہ بتاتے چلیں کہ کل ہم ایک راؤنڈ ٹیبل بھی کریں گے روہنجاز کے اوپر اور بوٹ پیپل کے اوپر, پاکستان کے وقت کے مطابق رات کو 10 بجے اور بھارت کے وقت کے مطابق رات کو 10:30 بجے. براہ کرم اس کو ضرور سنیے اور اپنی رائے بھی اس پروگرام کے بارے میں دیجیے. اب ہمیں اجازت دیجیے. ہمارے آج کے پروگرام کے پروڈیوسر تھے ارسلان شریف, اپنے میزبان قمر عباس جعفری کو اجازت دیجیے. خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
ڈرون حملے رکیں گے یا جاری رہیں گے؟ دہشت گردی گلوبل چیلنج یا پاکستان کی جنگ؟ عالمی فنڈنگ اور تجارت کے بغیر
معیشت کیسے بہتر ہوگی۔
واٹس اپ پاکستان، کیا سین ہے پاکستان، جانیے facebook.com/voaurdu یا twitter.com/urduvoa، ہم سے رابطہ کیجیے urduvoa.com پر۔ واٹس اپ پاکستان، کیا سین ہے پاکستان، urduvoa.com۔